اللهم صل على سيدنا ومولانا محمد وآله وإطرته بعدد كل معلوم لك. بسم الله الرحمن الرحيم. مرکز تصوف آستانہ اقدس سرکار خواجہ قطب الدین با اختیار کاکی سے تصوف کا یہ خادم آپ کی علمانہ خدمت کرنے کے لیے ایک بار پھر سے آپ کی خدمت میں حاضر ہے. قبول فرمائیے. آج کی ہماری بات چیت کا عنوان ہے عدت. عدت لفظ مدت سے نکلا ہے, آپ سب نے سنا ہوگا. آج ہم جو بات چیت کریں گے اس کا اس میں کچھ پہلوؤں پہ بات کریں گے. عدت کیا ہے, کیوں ہے, اس کی میعاد کتنی ہے, عورت کو ان دنوں میں کس حالت میں رہنا چاہیے, اور عدت کے نام سے عورتیں اور عورتوں پر کس طریقے سے ظلم کرتی ہیں اس پہ خاص نظر رہے گی. رواجوں کے, رسموں کے تحت, جس چیز کی کوئی دلیل نہیں ہے اس کے تحت, رسموں کے تحت اس عورت پر, عدت والی عورت پر کتنا ظلم ہوتا ہے, ہم اس بارے میں بات کریں گے. جیسے آپ کو پہلے بتایا جا چکا ہے کہ عدت لفظ مدت سے نکلا ہے, اور مدت کے معنی ہوتے ہیں, معاف کیجیے گا, عدت کے معنی ہوتے ہیں الگ الگ لغات میں دیکھا گیا, گنتی, شمار, شوہر کے بعد علیحدگی, دوسرے نکاح کی مدت, دوسرا نکاح کرنے کی مدت, ممانعت, ممانعت کا مقصد منع, جس سے روکا گیا. لیکن عدت کے ایک معنی جو ہیں کچھ اور قرآن کے ذریعے نکل کے آئے ہیں, جو بہت کچھ سوچنے کے بعد بھی, بہت غور و فکر کرنے کے بعد بھی عدت کے معنی کچھ اور بھی نکلتے ہیں. ہم کوشش کریں گے کہ ہم ان معنوں تک بھی پہنچ سکیں. یہ ہے سورہ طلاق, سورہ نمبر 65, آیت نمبر 1. اے نبی, جب تم لوگ عورتوں کو طلاق دینے لگو تو ان کی عدت کے شروع میں طلاق دو. اب سوال یہاں یہ پیدا ہوتا ہے کہ شوہر سے ڈائیورس کے بعد یا شوہر کے فوت ہو جانے کے بعد عدت کا وقت شروع ہوتا ہے, تو یہاں اس آیت کے کیا معنی ہیں کہ جب تم لوگ عورتوں کو طلاق دینے لگو تو ان کی عدت کے شروع میں طلاق دو. تو یہاں مراد یا تو وہ ناپاکی کے 5 دن ہیں اس کے شروع میں دو, یا ناپاکی ختم ہو جائے اور عورت ناپاکی ختم ہو جائے, 5 دن ختم ہو جائیں اس کے بعد طلاق دو. تو قرآن کی اس آیت کے مطابق کچھ اور بھی معنی ہیں, وہ آپ کے اپنے اوپر ہے کہ آپ اس کا کیا کرتے ہیں, لیکن اس آیت کو سمجھ لیجئے. یہ سورہ طلاق ہے, اور سورہ طلاق سورہ نمبر 65 مدنی سورت ہے. پہلی آیت ہے اس کی, اے نبی جب تم لوگ عورتوں کو طلاق دینے لگو تو ان کی عدت کے شروع میں طلاق دو. عدت کے شروع میں طلاق دو, इद्दत के शुरू में तलाक दो। अब यहाँ तो इद्दत के मायने गड़बड़ हो जाएंगे, बदल जाएंगे, सारा सब कुछ बदल जाएगा। तो एक ये मायने भी आपको समझने चाहिए, अच्छा रहेगा। अच्छा, अब हम आगे आते हैं अपनी बातचीत पर कि इद्दत का मकसद क्या है, इद्दत क्या है, क्यों है। इद्दत रिवाजी तौर पर चला आ रहा था और बाद में इस्लाम में कुरान के ज़रिए फ़र्ज़ करार हुआ। इद्दत के नाम पर औरत पर क्या क्या जुल्म हो रहे हैं, देखिए एक हम आयत से ही और समझ लेते हैं। मसला ये बड़ा नाजुक है, नाजुक मसला है। ये है सूरह बकरा, सूरह नंबर 2, आयत नंबर है ये 234। और जो लोग तुम में से फौत हो जाएं और अपनी औरतें छोड़ जाएं, तो ये औरतें 4 माह और 10 रोज तक अपने आप को रोके रखें। यानी इद्दत का वक्त हो गया 4 माह 10 रोज। अब इसमें एक सवाल है कि 4 माह 10 रोज वो अरबी कैलेंडर के हैं या आजकल जो जनवरी फरवरी कैलेंडर चल रहा है उसके 4 महीने 10 दिन हैं, क्योंकि दोनों कैलेंडर अलग अलग हैं। अरबी में कोई महीना 31 का होता ही नहीं है, जबकि इन अंग्रेजी कैलेंडर में होता है। तो इस महीने इस तरीके से अगर 4 महीने 10 रोज का हिसाब लगाएंगे तो हिसाब गड़बड़ा जाएगा। इसके अलावा एक और बात भी सोचने की है कि जिन औरतों को हैज आना बंद हो गया है या वो औरतें जिनको हैज आना शुरू ही नहीं हुआ था और उनका निकाह हो गया था, उनके लिए इद्दत 4 माह 10 रोज नहीं है, उनके लिए इद्दत 3 महीना है। 3 महीने 3 मेंसुरेशन पीरियड, वो जो 28 दिन में 5 दिन की नापाकी होती है उस हिसाब से वो 5 दिन शुमार करके 3 मेंसुरेशन पीरियड हो गए, तो उनकी इद्दत पूरी हो जाती है। उस औरत को जो जिसकी उम्र 35-36 साल से ज़्यादा है या जिसको हैज आना बंद हो चुका है, नापाकी बंद हो चुकी है जिसकी, या वो बच्ची जिसका हैज आना शुरू ही नहीं हुआ था और अरब में तो मियाँ पूछो नहीं क्या हाल था, 22 निकाह 29 निकाह 29 निकाह इसलिए आया था। आज और हम थोड़ा देर तक बात करेंगे और सोचेंगे समझेंगे। एक होता है अल्लाह का हुक्म, एक होती है मशीयत। शैतान को बारी ताला ने हुक्म दिया कि तू आदम के पुतले को सजदा कर, ये जाहिरी हुक्म था। मशीहत थी, अंदर का हुक्म ये था कि ना ना सजदा बिल्कुल मत करियो, वरना ऐसा कैसे हो सकता है कि इबलीस जैसी शख्सियत बारी ताला के हुक्म को ठुकरा सके। नहीं, अंदर का हुक्म मशीहत ये थी कि एक मिसाल कायम हो सके, लोगों को समझाने के लिए एक मिसाल कायम हो सके। तो अगर शैतान ने हज़रत आदम अलैहिस्सलाम के पुतले को सजदा करने से मना किया तो उसके पीछे भी अल्लाह ताला की मशीहती थी। तो हमें ये भी समझना पड़ेगा कि इद्दत के पीछे अल्लाह ताला का मकसद और मशीहत क्या है। सऊदी अरब में विरासत, जहाँ एक एक ऊँट के ऊपर छः छः पुश्तों तक लड़ाइयाँ चलती थीं और सैकड़ों कत्ल हो जाते थे, वहाँ पर विरासत का बहुत बड़ा झगड़ा था कि ये पता होता था। और बताऊँ, लोग अपनी बाप की तलाकशुदा औरतों से जो उनके बाप के निकाह में आ चुकी हैं उनसे तक निकाह कर लिया करते थे, जिनका दूध नहीं पिया है। ये अरब का हाल था सरकारे दो आलम से पहले। ऐसे हाल में जहाँ 22 और 29 निकाहों तक की मिसाल मिलती है, वहाँ पर जायदाद और विरासत के झगड़े से बचने के लिए बारी ताला का ये हुक्म आया कि ये नुतफा किसका है, किसकी जायदाद में से, किसकी प्रॉपर्टी में से किसे मिलना चाहिए, इसका झगड़ा ना फैले, इसलिए इद्दत को रखा गया। ठीक, तलाक होने पर वो औरत जिसका हैज खत्म हो चुका है या शुरू नहीं हुआ है, तलाक होने पर 3 मेंसुरेशन पीरियड या बच्चा अगर हैज शुरू नहीं हुआ है और औरत हामला है तो फिर बच्चा पैदा होने तक इद्दत होती है। ख्याल रखिएगा, थोड़ा सा बारीक मसले हैं। खाविंद के मरने पर 4 महीने 10 दिन की इद्दत होती है, जैसा कि कुरान के आगे बयान में मैं बताता हूँ आपको। हाँ, ये आयत सुन लीजिए, ये सूरह बकरा आयत नंबर 234। और जो लोग तुम में से फौत हो जाएं और अपनी औरतें छोड़ जाएं, तो ये औरतें 4 माह और 10 रोज़ तक अपने आप को रोके रखें, और जब ये इद्दत के दिन पूरे हो जाएं, तो तुम पर कोई गुनाह नहीं है कि वो अपनी ज़ात के लिए कोई कार्यवाही करें दस्तूर के मुताबिक। अल्लाह तो तुम्हारी सारी बातों से खूब वाकिफ है। ये आयत नंबर है 234 सूरह बकरा, और पारा है पारा 2, सैकुल का पारा है। ठीक है, अगर तलाक के बाद इद्दत के दौरान तलाक हो गया, इद्दत के दौरान जो खाविंद था जिससे तलाक हुई थी, अगर उसकी मौत हो जाती है, चाहे वो 4 महीने 8 दिन बाद ही हो, तो दोबारा 4 महीने 10 दिन की इद्दत फिर शुरू हो जाएगी। ध्यान से सुनिए, तलाक के बाद इद्दत के दौरान तलाक शुदा खाविंद की अगर मौत हो जाती है, तो औरत की इद्दत दोबारा शुरू हो जाएगी 4 महीने 10 दिन की। ठीक है, अब ये तो ऐसी बातें हैं कि हमने इद्दत का मकसद समझ लिया, इद्दत के मायने समझ लिए। इद्दत अरब का रिवाज था, कुरान में इसका जिक्र है, वो समझ लिया। अब हम एक और भी बातें, कुछ आयतें और समझ लेते हैं कुरान की, जिससे हमें वाज़ह हो जाए, बिल्कुल क्लियर हो जाए कि हम जो है ए नबी, ये आयत आपके सामने पहले पेश की जा चुकी है, ए नबी जब तुम लोग औरतों को तलाक देने लगो तो उनकी इद्दत के शुरू में तलाक दो। इससे इद्दत का वक्त कुछ और भी माना जाता है, और इद्दत का शुमार रखो, इद्दत का शुमार रखो उस वक्त का, गिनती में वो शामिल रहेगी। और अल्लाह से डरते रहा करो जो तुम्हारा रब है, ना तुम उनको पूरा अय्याम इद्दत, इद्दत के वक्त के दौरान उनके घरों से निकालो। अब तो खाविन का घर उसका घर है। अच्छा, मसला ये भी है कि इद्दत के 4 महीने वो खाविंद के घर पर खाविंद के खर्चे पर रहेगी। इद्दत के दौरान खाविंद के घर में खाविंद के खर्चे पर रहेगी, और वो ना वो खुद निकलें, मगर हाँ अगर वो सही तरीके से, सरीह तरीके से बेहयाई करें तो निकाल देना चाहिए। और ये अल्लाह की हदें हैं, और जो अल्लाह की हदों से आगे बढ़ेगा तो वो अपने ऊपर जुल्म करेगा। ऐ तलाक देने वाले, तू क्या जाने, शायद इसके बाद खुदा रजत की कोई सबील पैदा करे। फिर जब वो अपनी मियाद को पहुंच जाएं, तो या तुम उनको अपनी जौजियत में रहने दो, वो भी कायदे के मुताबिक, या अच्छी तरह अलहदा कर दो और अपनों में दो आदिल मर्द गवाह कर लो, और अल्लाह ही की शहादत कायम रखो। इन बातों से इसको ही नसीहत की जाती है जो अल्लाह पर और रोज़े आखरत पर पूरा यकीन रखता है, और जो अल्लाह से डरेगा वही उसके लिए रज्जो गम से निकलने के लिए कोई सूरत पैदा करेगा। और आगे सुनिए, और तुम्हारी मुतलका औरतें जिनको तुम तलाक दे चुके हो में से जो हैज से नाउम्मीद हो चुकी हों, अगर तुमको उनकी इद्दत के बारे में शुबा हो तो उनकी इद्दत 3 महीने है, जैसा ये गुलाम पहले अर्ज कर चुका है, और जिनको हैज अभी नहीं आया उनकी इद्दत भी यही है, और हामला औरतों की मुद्दत बच्चे का पैदा होना है, यानी जब तक बच्चा पैदा नहीं होगा तब तक वो इद्दत में रहेगी, और जो अल्लाह से डरेगा और अल्लाह उसके हर काम में सहूलियत पैदा करेगा। तलाकशुदा औरतों को वहीं रखो जहां तुम रहते हो, यानी खाविंद के घर में रहेंगी अपनी वुसअत के मुताबिक, और इनको तंग करने के लिए तकलीफ ना दो, और अगर हमल से हो तो बच्चे की पैदाइश तक इनका खर्च देते रहो। फिर अगर वो बच्चे को तुम्हारे कहने से दूध पिलाएं तो उनको उजरत दो। अब बच्चे को दूध पिलाने की उजरत अलग हो गई, और बच्चे के बारे में पसंदीदा तरीके से मुआफ़त रखो। अगर बाहम जिद या ना इत्तफाकी करोगे तो बच्चे को उसके बाप के कहने से कोई और औरत दूध पिलाएगी। ये कुरान की आयतें आपके सामने इस खादिम ने पेश करी। अब असली बात जो खादिम के जो कहना चाहता है, इद्दत चाहे 3 महीने 3 मेंसुरेशन पीरियड की हो, जो 28 दिन में 5 दिन की नापाकी होती है वो 3 महीने की हो, या 4 महीने 10 दिन की हो, आज के दौरान, आज के हिंदुस्तान पाकिस्तान और बांग्लादेश वगैरह जो भी पूरा एशिया है, खाविंद के घर में रहना खाविंद के ना रहने पर बड़ा मुश्किल होता है, और उसके ऊपर बाकी औरतें, एक तो वो गमजदा औरत, उसके सर का ताज आम तौर पर कहा जाता है खाविंद, जीवन साथी इस दुनिया से रुखसत हो गया या अलग हो गया, एक तो वो उस दुख में। दूसरे, हमारे समाज में रिवाज ऐसे अजीब बनाए हुए हैं कि औरतों को बहुत बोलती हैं, ज़रूरत से ज़्यादा, और खामखा देखा है इस गुलाम ने, काफ़ी पहले देखा है। पहली बात, कुरान में या किसी भी हदीस के दौरान, किसी भी हदीस के ज़रिए ये साबित नहीं होता کہ طلاق شدہ عورت یا جس کا شوہر فوت ہو چکا ہے اس کو نئے کپڑے پہننے کی منائی ہے، ایسا نہیں ہے، نئے کپڑے وہ پہن سکتی ہے، بالکل پہن سکتی ہے سادگی والے۔ دوسری بات، اسے کمرے میں بند کر دیا جاتا ہے، ایسے کمرے میں کہتے ہیں، ہوا ہے، ہوتا ہے، سماج میں ہوتا ہے کہ اس کے اوپر روشنی نہیں پڑنی چاہیے، اگر سورج کی روشنی پڑ گئی تو جہاں جہاں سورج کی روشنی پڑے گی وہاں وہاں سے اس کا بدن جلایا جائے گا۔ اب یہ ظلم ہے، یہ سراسر ظلم ہے، رواج کے نام سے ظلم ہے۔ آپ سوچ کے دیکھیے کہ ایک کمرے میں، جس کمرے میں روشنی نہ آئے سورج کی، اس کمرے میں 4 مہینے 10 دن گزارنا کیسا رہے گا، کیسے پکائے گی، کیسے کھائے گی، کیسے بچوں کو کھلائے گی، کیسے اپنی ضروریات سے فارغ ہوگی، اس کو باہر نکلنے کی اجازت نہیں ہے۔ جبکہ شریعت میں اس بات کی اجازت ہے، اور وہ بھی خود ساختہ شریعت، تو یہ سارا معاملہ کچھ اور ہی ہے، کچھ الگ ہی ہے۔ یہ اجازت ہے، قرآن میں کہیں ممانعت نہیں ہے کہ وہ اپنے گھر سے باہر نہیں نکل سکتی، ایسی ممانعت نہیں ہے بالکل۔ اور آپ نے سورہ طلاق سورہ نمبر 65 میں قرآن کا ترجمہ بھی سنا ہے، سادگی کا ذکر ہے، سادگی کا ذکر ہے، وہ باہر جا سکتی ہے۔ اگر بیمار پڑ جائے تو کیا ہوگا، اس کا کون علاج کرائے گا، ڈاکٹر کے پاس نہیں جائے گی، ہسپتال میں داخل نہیں ہوگی، کسی شادی میں شریک نہیں ہونے دیتے، جبکہ شادی میں شریک ہوا جا سکتا ہے سادگی سے، کسی شخص کے سامنے نہیں آنے دیتے، جبکہ اس عورت کا صرف ان مردوں کے آگے آنا منع ہے جن سے ان کا نکاح ہو سکتا ہے، باقی والد، بھائی، جن سے نکاح ہو سکتا ہے اس کے، ان کے سامنے آنا نہیں ہے۔ اس کے علاوہ زیادہ ظلم کرنے کے لیے عورتوں نے اپنے من گھڑن طریقے اپنا رکھے ہیں کہ جو اس طریقے سے عدت پوری کرتی ہے اسے جنت میں جو ہے وہ تاج پہنایا جائے گا ہیروں کا اور سونے کا۔ باتیں ہیں یہ، بے بنیاد باتیں، ٹھیک۔ اور زندگی بھر اس کی کمائی کھائی ہے، زندگی بھر اس کی کمائی کھائی ہے تو کم سے کم یہ تو کرو، یہ تو کرو، زبردستی کرو، رواج کے نام پہ کرو، اللہ کے لیے نہیں، رواج کے نام پہ کرو۔ اب اگر کسی عورت نے زندگی بھر خود نوکری کر کے اپنے بچوں کو پالا اور خاوند کو پالا اور خاوند نے زندگی بھر 10 روپے نہیں دیے ہوں تو وہاں یہ بات کیسے فٹ ہوگی؟ اس نے تو اور خاوند کو پالا ہے اور خاوند دن بھر بیٹھا ہوا ریموٹ پہ ٹی وی دیکھتا رہتا ہے، اس کے اوپر یہ بات کیسے فٹ ہوگی بھائی؟ یعنی کل ملا کر رواجوں کے نام پر، رسموں کے نام پر، وہ چیزیں جن کا قرآن میں، حدیث میں اور صحیح کوئی اقوال نہیں ملتا، کوئی دلیل نہیں ملتی، وہ رواجوں کے نام پر اس طلاق شدہ عورت یا جس کا خاوند فوت ہو چکا ہے اس عورت پر ہمارا اپنا کہے جانے والا سماج بے حد ظلم کرتا ہے، بے حد ظلم۔ اور اس کا نتیجہ کیا نکلا؟ اب اس کا نتیجہ یہ نکلا کہ جب ایسی عورتوں نے دوسری عورتوں کا حل حال دیکھا تو اب ہندوستان میں، پاکستان میں، بنگلہ دیش میں اور کئی ملکوں میں یہ طریقہ بنا لیا کہ آدمی کی میت کے ساتھ 40 قدم چلی عورت اور آئی، ختم عدت، ایسا، یہ بھی من گھڑنت بات بنائی ہے۔ اب کریں گے، جب آپ ظلم کرو گے اور ظلم کی حدیں توڑو گے تو کوئی دوسرا کیا کرے گا؟ بہرحال لب و لعاب صرف یہ ہے میرے، میری بچیوں یا بہنوں، لب و لعاب صرف یہ ہے کہ جو قرآن کا حکم ہے، جو حقیقت کی شریعت کا حکم ہے وہ ہماری اور آپ کی بھلائی کے لیے ہے، یقیناً اس میں بھلائی ہے، برکت ہے اس میں، تو اس کا تو پورا پورا پابند رہنا چاہیے۔ لیکن یہ جو رواج، رسمیں، بکواس، آپ اپنے اندر اویئرنیس پیدا کیجئے، یقین مانیے، پتہ نہیں کیا ہے، یہ بات کہنے پہ مجبور ہو رہا ہوں کہ یقین مانیے، عورت ہی عورت کی دشمن ہے، مرد اتنا اس کا دشمن نہیں ہے جتنا عورت اس کی دشمن ہے۔ تو اسی بات کے ساتھ آپ سے غلام اجازت چاہتا ہے، اور ایک ضروری بات اور، اکثر آپ سے ہفتے میں ایک بار بات چیت ہوتی ہے، ایک خاص خبر میرے سامنے آئی ہے کہ درگاہ سرکار خواجہ قطب الدین بااختیار کاکی قدوس سرہ العزیز کے آتا مبارک اور آس پاس مرکز تصوف کے لیے کچھ لوگ بری افواہیں پھیلا رہے ہیں، کچھ منافق لوگ بری افواہیں پھیلا رہے ہیں۔ آپ سے گزارش کی جاتی ہے کہ، اور ایسا ہمیشہ ہوا ہے کہ جو حقیقت بیان کرتا ہے اس کے خلاف منافق لوگ اکثر بری افواہیں پھیلاتے ہیں، کیونکہ وہ حقیقت کو سمجھ نہیں پاتے، وہ ان کے لیے رسم اور رواج ہی دین ہے۔ تو گزارش ہے کہ ان لوگوں سے ہوشیار رہیے، حقیقت پسند بنیے، تاکہ حقیقت آپ کے سامنے آئے اور آپ کی دنیا اور آخرت اچھی ہو سکے۔ پانی بچائیے، ہریالی بچائیے، آکسیجن بچائیے۔ بہت بہت شکریہ۔